This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
Thank you.
त्यसैले उडाइलग्यो गीत चिनो फिल्मको सँगसँगै युवा संसार सुनेर सम्पूर्ण श्रोताहरू बसिरहनु भएको श्रोताहरूलाई स्वागत छ युवा संसारमा. र सधैँ चाहिँ आज पनि आज चाहिँ इन्द्र र म युनिसा उपस्थित भइसकेको छु. र तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो एडिलेड 101.5 मेगाहर्ज रेडियो युवा संसार. र अहिले एक बजिसकेको छ.
अब हामी युवा संसार यो हप्ताको युवा संसार लिएर उपस्थित भइसकेका छौँ. तपाईँलाई हामी हरेक हप्ता विभिन्न खुराक लिएर आउने गर्छौँ. युवा गतिविधि छँदैछ हामीसँग आज पनि. भुटान अपडेट्स हामीले केही समय अगाडिदेखि केही महिनादेखि अगाडिदेखि भुटानको इलेक्सनको अपडेट दिएर आएछौँ. हामी त्यो इलेक्सन अपडेट पनि दिन्छौँ. केही सामाजिक सूचनाहरू छन् हामीसँग, कम्युनिटी एनाउन्स भनेहरू छन्, युनिसाले केही टिप्स पनि लिएर आएछ भन्ने सुनेको छु. होइन
खासै टिप्स भन्दा पनि हिल सम्बन्धी हाम्रो गर्ल्सहरूकै लागि केही सानो जानकारी लिएर,
यङ गर्ल्सहरूको साथीहरूको लागि होइन. त्यसपछि हामीसँग इन्टरभ्यु छ, हामी सिनियर्स हाम्रो बुबा आमासँग गफ गर्छौँ होइन. पुराना कथा उहाँहरूका यङ एज हुँदाहरूको उहाँको कथा कस्तो थियो, हाम्रो जिन्दगी अर्कै छ, उहाँहरूको जिन्दगी अर्कै थियो, ती कथाहरू पनि सुन्ने गर्छौँ. हामी एउटा कथा आज सुन्छौँ, पहिलो भाग सुन्छौँ, र दोस्रो भाग हामी अर्को हप्ता सुन्छौँ. श्रोताहरू, आजको कार्यक्रममा समेटिने विषयवस्तु यति नै हुन्. तपाईँ हामीलाई रेडियो डट एडले डट इडियु डट एयुमा अनलाइन लाइभ सुन्न सक्नुहुन्छ भने फुर्सदको बेला तपाईँले हामीलाई युवा संसार डट कममा सुन्न सक्नुहुन्छ, अर्थात् तपाईँले आइट्युन्स मार्फतबाट नै हामीलाई सुन्न सक्नुहुन्छ. आइपिए जर्नल पनि उपलब्ध छ, तपाईँले फुर्सदको बेला त्यहाँ पनि सुन्न सक्नुहुन्छ. हामीलाई प्रतिक्रिया लेख्नको लागि तपाईँले फेसबुक मार्फतबाट इनबक्स गर्न पनि सक्नुहुन्छ, अथवा हाम्रो इमेल ठेगाना युवा डट संसार एट हटमेल डट कममा पनि तपाईँको प्रतिक्रिया सुझाव पठाउन सक्नुहुन्छ. अब हामी कार्यक्रमको अर्को भागमा युवा संसारमा युवा गतिविधि सुरु गर्दैछौँ. युनिसाले आज युवा गतिविधि म एक्लै भन्छु भनेको छ है.
बहराइनमा युवाहरूको लागि छुट्टै सोसल नेटवर्क खुल्ने भएको छ. नयाँ पुस्तासितको सम्बन्ध विस्तार गर्न अनि उनीहरूका लागि तयार भएका कार्यक्रमका बारे युवाहरूको विचार बुझ्ने प्रयास रूपमा यो अभियान थालिएको हो. गत 3 महिनादेखि यो ट्रायलका रूपमा चलिरहेको छ. औपचारिक रूपमा यसको सुरुवात भएपछि यसले बहराइनमा मात्र होइन गल्फ रिजनकै युवाहरूलाई समेट्ने अपेक्षा गरिएको छ. गल्फ रिजनका वरिष्ठ खेल तथा युवा कार्यक्रमका अधिकारीहरूको हालै बहराइन भएको भेलाले यसबारे विस्तृत छलफल गरिएको छ. बढ्दै युवा बेरोजगारलाई सम्बन्ध गर्न जर्मनी र स्पेन बीच सम्झौता भएको छ. ती देशमा हरेक वर्ष 5,000 युवाका लागि ट्रेनरसिप अवसर उपलब्ध हुनेछ. देशमा रोजगारीको सम्भावना कम भएपछि स्पेन युवा भटाभट देश छाडेर हिँड्न थालेका छन्. हाल युरोपमा 25 वर्ष मुनिका 24% युवा बेरोजगार छन् भने स्पेनमा 55% युवा कामको खोजीमा छन्. अर्को साता जर्मनी र फ्रान्स बीच यस्तै सम्झौता हुने योजना छ. उता जनमानसमा सरकारप्रति आक्रोश बढ्दै गएपछि इटालीको सरकारले पनि युवाका लागि रोजगार सृजना गर्ने योजनाको घोषणा गरिएको छ. इटालीमा पनि युवा बेरोजगार निकै बढेको छ. बढ्दो विदेशी ऋणका कारण देशको आर्थिक वृद्धि कमजोर भएको छ. यसले नयाँ पुस्तालाई रोजगारी दिलाउन सकेको छैन. यस योजना अनुसार युवाहरूलाई तालिम दिन युरोपियन युनियन थप ऋण मागिनेछ. भारतमा चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरूले आफ्नो युवा दस्ता तयार पार्न सुरु गरेका छन्। राहुल गान्धीको सक्रियमा युथ कंग्रेस फेरि सक्रिय राजनीतिमा लाग्ने भएको छ. भारतमा खास गरी विपक्षी दलमाथि आक्रमण गर्न वा विरोध रेलीहरूको आयोजना गर्ने युवाहरूको प्रयोग गर्ने गरिएको छ. हालै युथ कंग्रेसले वेस्ट बेङ्गल मध्य प्रदेशमा विरोध र्यालीहरू निकालिएको थियो. चुनावको मुखमा युवा सक्रियले हिंसा फैलाउन सक्ने विश्लेषकहरूको अनुमान छ.
युवा गतिविधि आजको लागि यति नै, थोरै थोरै युवा गतिविधि युनिसाले पसिसकेका छन् है. अर्को साता हामी युवा गतिविधि संसारभर युवाहरूले के गरिरहेछन्, कस्ता कामहरू गरिरहेछन्, के गतिविधिमा संलग्न भइरहेछन्, त्यो हामी फेरि अर्को साता तपाईँलाई सुनाउनेछौँ. अहिलेको लागि अर्को गीत छ, कुन गीत बजाउँ युनिसा?
त्यो रिमिक्स गीत नै अहिलेको भनेको त जल्दो बल्दो युवाहरूलाई रिमिक्सै मनपर्छ नि होइन.
माया बस्यो मुटुमा,
यो चाहिँ पुरानो गीत हो र अहिले रिमिक्स भएको रहेछ र मलाई चाहिँ सुन्दा मजा लाग्यो.
मजा लाग्यो, त्यो भएर हाम्रो साथीहरूलाई पनि मजा लाग्छ होला भन्ने आशाले हामीले लिएर आएको छौँ माया बस्यो मुटुमा. माया बस्यो मुटुमा मायाको मिठास छुट्टै. यो मिठासको अनुभव युनिसेला छ कि छैन?
छैन खासै त. छैन छैन.
बेहुली बनाउला छिट्टै भन्दैछ भाइ. युनिसेला भनेको हो कि भन्ने लागिरहेको थियो.
होइन नि भन्ने छैन अहिले.
अहिलेसम्म छैन है?
छैन.
समय आएको छैन?
समय त खासै आएको होला.
समय आएपछि त बनाउनेमा के अरे भन्ने मान्छे नि तयारी गर्नु पर्यो नि त. हौ
अब बनाउनु पर्ला नि
छिट्टै है.
छिट्टै
जोक्स गर्दै थियौँ साथीहरू. अब हामी तपाईँलाई भुटानको अपडेट्स बारेमा जानकारी दिँदैछु. भुटानको इलेक्सनको अपडेट निकै लामो छ. म युनिसालाई सोध्छु नि पहिले सुरुमै, भुटानको राजनीतिबारे के थाहा छ?
मलाई खासै राजनीतिबारे चाहिँ त्यति साह्रो केही थाहा छैन होइन. तर पनि मलाई अब भुटानको बारे चाहिँ खै सुनौँ न अब तिम्रै मुखबाट अहिले.
यस्तै हो किनभने हाम्रा धेरै युवा साथीहरूले चाहिँ भुटानको अपडेट्सबारे थाहा छैन होइन. भुटानमा के भइरहेको छ आफ्नो देशमा भन्ने कुरो थाहा छैन. त्यसलाई चाहिँ परिपूर्ति गर्नलाई, यसो युवा साथीहरूलाई जानकारी दिनलाई हाम्रो देशमा के भइरहेको छ भन्ने कुरो एट्याचमेन्ट गर्नको लागि पनि हामीले भुटानको इलेक्सन अपडेट होइन केही महिनादेखि दिने गरिरहेछौँ. अब प्राइमेरी राउन्ड भुटानको इलेक्सनमा सिद्धिएको छ अहिले. प्राइमेरी राउन्ड पछि फाइनल राउन्डको लागि इलेक्सन हुन लागेको छ, जुन जुलाई 13 इलेक्सन हुँदैछ. प्राइमेरी राउन्ड पछिको परिस्थिति हेर्दाखेरि पार्टी बिचमा झगडा सुरु भयो जस्तो देखिन्छ. डुक नेम्रुप छोक्पा र डुक चिरुङ छोक्पा प्रतिस्पर्धाबाट बाहिर निस्केका छन्. इलेक्सन कमिसनले भनेअनुसार यिनीहरू दुईवटा पार्टीमा संलग्न भएर इलेक्सन प्राइमेरीमा लड्ने उम्मेदवारले चाहिँ फाइनल राउन्डमा लड्ने दुईवटा पार्टी ड्रुक नेम्रु ड्रुक फुन्चुम सोक्पा र पिपल्स डेमोक्रेटिक पार्टीको उम्मेद्वार भएर लड्न पाउनेछन् भन्ने सूचना भएपछि चाहिँ पिडिपी र डिपिटीले डिएनटीको उम्मेद्वारमा निकै आस देखाएको छ, तान्न खोजिरहेको छ. खास गरी ट्रासिगाङ जहाँ चाहिँ डिएनटीको निकै वर्चस्व रह्यो, छुक्का जहाँ डिएनटीको वर्चस्व रह्यो र मङ्गर जहाँ डिएनटीका निकै प्रभावशाली मान्छेहरू हुनुहुन्छ उम्मेदवारहरू थिए, त्यहाँनिर चाहिँ डिएनटी र डिएनटीका उम्मेदवारमाथि चाहिँ डिपिटी र पिडिपीको तानातान चलिरहेछ है, कसले लाने भन्ने कुरो. हिजो मात्रै अस्तिको दिन मात्रै डिपिटीले प्रेस कन्फरेन्स गरेर चाहिँ हामीले डिएनटीको उम्मेद्वार मागेको छ अथवा तान्ने प्रयास गरेको छैनौँ भन्ने बाहिर सार्वजनिक गर्यो भने त्यसको भोलिपल्ट हिजो मात्रै चाहिँ डिएनटीले फेरि प्रेस कन्फरेन्स गरेर चाहिँ डिपिटीले ढाँटेको, हाम्रो उम्मेद्वारहरू तान्न खोजेकै हो भन्ने खालको जानकारी दिएको थियो. डिपिटीले चाहिँ 3 समिति बनाएरै डिएनटीको क्यान्डिडेटमाथि क्यान्डिडेटमा चाहिँ एप्रोच गरेको, खास गरी मङ्गर ट्रासिगाङ र फोनचोलिङ एरियामा चाहिँ. अब हामीले गत हप्ता भने जस्तै हामी यो हप्तादेखि चाहिँ उम्मेदवारहरूको नाम छोटकरीमा को को उम्मेदवार कहाँ कहाँबाट लडिरहेछन् भन्ने कुरो जानकारी दिने प्रयास गर्दैछौँ। युनिसाले सुन्दैछ नि, के भन्दैछ?
सुन्दैछु, एकदमै इन्ट्रेस्टिङ लाग्दैछ।
भुटानको राजनीतिबारे क्वेसन आयो भने पछाडि इक्जाममा
यहाँ त नआउला, तर पनि जानिरहेकै राम्रो हो नि, होइन?
अब म बुमथाङको बारेमा अलिकति जानकारी दिन्छु। बुमथाङमा चाहिँ 9,249 अर्थात् हाम्रो युवा साथीहरूलाई अङ्ग्रेजीमा भनिदिँदा सजिलो होला, 9,249 भोटर्सहरू छन्। बुमथाङमा दुईवटा कन्स्टिट्युएन्सी छ, क्षेत्र भन्छ होइन, जहाँ उम्मेदवार हुने। पहिलो कन्स्टिट्युसनमा छोकरताङ भन्ने क्षेत्रबाट चाहिँ डिपिटीको डाक्टर पेमा जाम्सो र पिडिपीको किन्जाङ थेनले दुईजना लड्दैछन्। डाक्टर पेमा जाम्सो चाहिँ एग्रिकल्चर साइन्समा पिएचडी गरेको मान्छे हो, प्लानिङ कमिसनमा काम गरेको, धेरै अग्रज मान्छे भनौँ न, धेरै अनुभवी मान्छे, डिप्युटी रेसिडेन्ट कोअर्डिनेटर अफ हेल्भेटासको रूपमा पनि काम गरिसकेको मान्छे। पिडिपीको किन्जाङ थेनले चाहिँ बिबिएम अथवा बिजनेस इन मार्केटिङ, ब्याचलर्स इन मार्केटिङ गरेको रहेछ, र केही मात्रामा हस्पिटालिटी इन्डस्ट्रीमा थोरै समय काम गरेको रहेछ। अर्को क्षेत्र हो चुमेउरा है, बुमथाङको, त्यसबाट डिपिटीको उम्मेदवार कार्मा वाङचुक हुनुहुन्छ भने पिडिपीको उम्मेदवार छेवाङ जोर्मी चाहिँ गएको 5 वर्षमा चाहिँ नेसनल काउन्सिलको मेम्बर भएर काम गरेका थिए। त्यहाँको अवस्था हेर्दाखेरि छोकरताङमा चाहिँ डिपिटीले नै जित्ने सम्भावना छ भनेर भुटान अब्जर्भरले लेखेको छ। त्यहाँ पिडिपीको कुनै सम्भावना छैन। चुमेउरामा चाहिँ डिएनटी र पिडिपीलाई भोट गर्ने मान्छेहरू पिडिपी के अरे डिएनटी र पिडिपीलाई भोट गर्ने सबै भोटरले पिडिपीलाई भोट गरे भने चाहिँ चुमेउरामा पिडिपीले जित्ने सम्भावना छ। अब छुका जिल्लाको जुन दक्षिण जिल्लामा पर्छ, छुका जिल्लाको कुरा गर्दा छुका जिल्लामा 22,918 भोटर्स छन् भने छुका जिल्लामा दुईवटा क्षेत्र छन्। पहिलो क्षेत्र बङ्गो चाप्छामा डिपिटीको उम्मेदवार उगे छिरिङ र पिडिपीको उम्मेदवार दावा छिरिङ। त्यसपछि अर्को क्षेत्र रहेको छ फुन्चोलिङ, फुन्चोलिङमा ड्रुक फुन्चोम चोक पाथ डिपिटीको उम्मेद्वार चेन्चो दोर्जी र पिडिपीको उम्मेद्वार रिन्जिन दोर्जी। फुन्चोलिङमा चाहिँ गएको प्राइमेरीमा सबैभन्दा बढी मत डिएनटीले ल्याएको थियो र डिपिटीले सायद यही क्षेत्र जित्ने प्रयास गरिरहेछ। छुक्काको अवस्था हेर्दाखेरि पिडिपीको पक्षमा जान सक्ने सम्भावना छ डिपिटी र डिएनटी र डिसिटीको भोट, यदि त्यसो भयो भने छुक्काको दुईटै क्षेत्रमा पिडिपीले जित्ने सम्भावना छ, नत्र भने फुन्चोलिङ पिडिपीको र अर्को क्षेत्र चाहिँ डिपिटीको हुने सम्भावना छ भनेर भुटान अब्जर्भरले लेखेको छ। अब दागान जिल्लातिर जाँदैछु म। दागान जिल्लामा टोटल भोटर्स 21,997। दागानामा दुईवटा चुनाव क्षेत्र रहेको छ। पहिलो द्रुजेगाङ छेजा क्षेत्रमा डिपिटीको उम्मेद्वार सोनाम जाम्सो र पिडिपीको उम्मेदवार कार्मा दोर्जी दुईजना हुनुहुन्छ। त्यसपछि डागानाको अर्को क्षेत्र भनेको लामोइजिङका ट्रासिदिङ, डिपिटीको यस क्षेत्रबाट लड्ने डिपिटीको उम्मेदवार हुनुहुन्छ हेमन्त गुरुङ। उहाँ चाहिँ भूतपूर्व आर्मी हुनुहुन्छ अथवा आर्मीबाट आर्मी जनरल जो रिटायर भएर बस्नु भएको छ। पिडिपीको उम्मेदवार निमा साङ्गे छेम्पो दुईजना हुनुहुन्छ। निमा साङ्गे छेम्पोले चाहिँ युनेस्कोमा काम गर्नुभएको छ, उहाँले केही किताबहरू पनि लेख्नु भएको छ। दागानाको भोटको कुरा गर्दाखेरि भुटान अब्जर्भरहरू लिएको छु मैले, यो भोटको कुरा गर्दाखेरि यदि डिपिटीको मान्छेहरू बिडिपी लोयल बस्यो डिपिटी र पिडिपी डिसिटी र डिपिटी डिएनटीको भोटर्सहरूले पिडिपीलाई भोट दियो भने एउटा क्षेत्र पिडिपीले जित्ने र अर्को क्षेत्र चाहिँ डिपिटीले जित्ने सम्भावना छ है। गएको प्राइमेरीमा चाहिँ 22,000 भोटरमध्ये 20,728 भोट गरे थिएन, माफ गर्नुहोला, 11,855 भोट गरेको थिए, त्यो चाहिँ 60%भन्दा कम भोटर टर्नआउट छ। श्रोताहरू तपाईँलाई निकै लामो यो भुटान अपडेटबारे वाक्क दिएको भयो होला, युनिसालाई इन्ट्रेस्ट त लाग्दैछ तर पनि धेरै सुनिरहनु, होइन
अलिक सबै गुलियो पनि धेरै खाने तितो हुन्छ नि.
बिचमा बिचमा अलिकति ब्रेक लिन्छु, त्यसपछि म दुईवटा जिल्लाको तपाईँलाई जानकारी दिन्छु है. अर्को गीत युनिसाले के अरे लोकगीत बजाउने भन्ने कुरो गर्दै थियो अघि.
साह्रो कति रिमिक्स होइन, रिमिक्स र फिल्मी गीतहरू मात्रै सुन्नु, यसो लोकगीत पनि सुनौँ न लोक भाषामा होइन भनेर चाहिँ
खेमराज गुरुङको
वारी
जमुना निकै पपुलर गीत मन फिल्मबाट.
See.
रेडको 101.5 मेगाहर्जको यो तरङ्गमा तपाईँले सुन्दै हुनुहुन्थ्यो युवा संसारमा घन्किरहेको यो निकै पुरानो र निकै मिठो दमदार गीत वारी जमुना पारी जमुना युनिसाको रोजाइमा परेको गीत थियो। अबको पालोमा युनिसाले टिप्स लिएर आएछ, म बिचमा अलिकति रोक्छु साथीहरू तपाईँलाई भुटानको अपडेट दिनलाई, अरू दुईवटा जिल्लाको अपडेट म दिन्छु। र यसबिचमा चाहिँ युनिसाले लिएर आएको छु मैले टिप्सहरू भनेको छ, हिल लाउँदाखेरि कसरी हिँड्ने कि खुट्टा कसरी भाँच्ने भन्ने हो कि
पगनी हिल लाउनु बानी छैन नि त, खुट्टा त भाँच्नु सिकाउनु पर्दैन। यो टिप्स भन्दा
खासमा यो हिल चाहिँ किन भनेको, त्यो डाँडा जस्तो अग्लो हुन्छ भन्दा हिल भनेको
सायद होला, अब त्यो अल्गो हुन्छ नि त, अल्गो भएको कारणले नै हिल्स भनेर भनेको होला। र यो खासै गरी मैले भन्नु आँटेको चाहिँ जानकारी टिप्स भन्दाखेरि पनि एउटा जानकारी होइन, सबै अब अहिलेसम्म जुनै कुराको पनि एडभान्टेज र डिसएडभान्टेज हुन्छ नि त होइन। र अब युवा संसार सुनेर बसिराख्नु भएको साथीहरूलाई चाहिँ थाहा छ कि छैन, हिल्स लगाउँदाखेरि पनि हाई हिल्सको पनि फाइदा र बेफाइदा हुन्छ भनेर होइन।
खास गरी हिल्स चाहिँ कस्तो मान्छेले लाउनुपर्छ, खास गरी होचो मान्छेले लाउनुपर्छ हो
होला, म जस्तै होचो हुनुहुन्छ भने हिल त पक्कै पनि लाउनुपर्छ होला। अब अल्गो देखिँदाखेरि नै होइन, अलिक राम्रो स्टाइलिस देखिन्छ नि, एकदम जिउ पनि मिलेको, खुट्टाको सेपहरू मिलेको देखिन्छ, त्यही कारणले अब मान्छेहरूले हिल्स लगाइन्छ होला केटीहरूले होइन।
तिमीले कतिको लगाएको छौ?
खासै त लगाएको छुइनँ, तर सबैले डल्ली डल्ली भन्छ अब चाहिँ लाउनुपर्छ होला भनेर सोचेको थिएँ, तर यो पढे अनुसार चाहिँ फेरि यसो बुझ्दैछु हिल्स लाउनु चाहिँ खासै राम्रो होइन रहेछ भनेर होइन, किनभने यसको पनि डिसएडभान्टेजहरू छ, हिल्स लगाउँदाखेरिको फाइदा कुराहरू पनि छ। हुनसक्छ अब हिल्स लगाउँदाखेरि होइन अल्गो त देखिन्छ पक्कै पनि, अब एट्र्याक्टिभ राम्रो क्युट होइन ब्युटिफुल देखिन्छ होला, तर यसको बेफाइदा पनि हेर्नु पर्यो नि होइन। र यदि अब तपाईँहरू नेचुरल्ली नै अल्गो हुनुहुन्छ भने त त्यसमा त अब तपाईँहरू लकी नै हुनुहुन्छ होइन, र म जस्तो अनलकी थिएँ,
अनलकी हुनुहुन्छ भने चाहिँ हिल्स चाहिँ ट्राई गर्नु पर्ला कि तर सोचेर मात्रै
र किनभने हामीहरूले हिल्स लगाउँदाखेरिको र त्यसले पछाडि होइन फ्युचरमा हामीहरूलाई त्यसको केही साइड इफेक्टहरू पनि हुन्छ यो कुरा हेरे अनुसार चाहिँ मलाई थाहा भयो होइन। र हिल्स लगाउँदाखेरिको एडभान्टेजहरू भने चाहिँ अब तपाईँहरूलाई अल्गो देखाइन्छ होइन, र होचो हुनुहुन्छ भने अल्गो देखिन्छ र तपाईँहरू स्टाइलिस देखिन्छ, र यसले चाहिँ तपाईँहरूको खुट्टाको एकदमै खुट्टाहरूलाई पनि लामो लामो देखाइन्छ र सेपमा हुन्छ यसको यो हिल लगाउँदाखेरि चाहिँ, र तपाईँहरूको बडीको पोस्चर पनि एकदम राम्रो देखाइन्छ, र त्यसै गरी लुगाहरूसँग होइन म्याच गराएर गरेर लगाएको छ भने अझै त्यो लुगाको पनि एट्र्याक्टिभ हुन्छ र आफ्नो मान्छेहरूसँग मान्छेहरूले पनि एट्र्याक्टिभ देखिन्छ, र आफ्नो जिउ लुगा र खुट्टा र नै एट्र्याक्टिभ देखिन्छ। र यो त भयो तपाईँहरूको लागि एडभान्टेज फाइदाको लागि होइन, यो फाइदाको लागि यो सोचेर चाहिँ तपाईँहरू पक्कै पनि हिल्स लाउनुहुन्छ होला, तर यदि फेरि बेफाइदाको कुरा सोच्नुहुन्छ भने बेफाइदा भनेको यसले हामीहरूलाई खुट्टामा है फुट पेन गराउँछ, र यसको यसले त्यो त तपाईँहरूले पनि महसुस गर्नुभएको छ होला, हिल लाउँदाखेरि चाहिँ अलिकति धेरै बेर हिँड्दाखेरि नै एकदमै खुट्टा दुख्ने र हिँड्नु नसक्ने हुन्छ नि, त्यो तपाईँहरूले पनि त्यो हिल्स लगाउँदाखेरि चाहिँ महसुस गर्नुभएको थियो होला, र यसले हिँड्न पनि अलिक धेरै गाह्रो पर्छ, र यसले ब्याक पेन पनि गराउँछ अरे, र हाम्रो तपाईँहरूलाई थाहा थियो कि थिएन यसले यो हिल लगाउँदाखेरि चाहिँ होइन ब्याक पेन गराउँथ्यो भनेर। र त्यसै गरी पछाडि यसको फ्युचरमा अब पछाडि तपाईँहरू कति वर्ष अहिले चाहिँ अब यङ हुनुहुन्छ होइन, र अहिलेको स्टाइल अब यो जमाना स्टाइलको छ, फेसनको छ, र जाडोमा पनि फेसनले रोक्दैन भन्छन्, र त्यसरी अब अहिलेको त्यस्तो सोचेर चाहिँ हिल्स लाउनु भएको छ भने पछाडि एकदमै यसले चाहिँ तपाईँहरूलाई साइड इफेक्ट गराउनेछ। र हाई हिल्स चाहिँ सधैँ लाउनु भन्दाखेरि पनि कहिलेकाहीँ लगाउनु नै राम्रो हुन्छ, किनभने यो अघि नै भने सधैँ लगाइरहनु भएको छ भने चाहिँ यसले तपाईँहरूको साइड इफेक्ट गर्छ र ब्याक पेन गर्छ र खुट्टामा केही इन्जुरी हुने गराउँछ, हुन बनाउँछ अरे। यसले हाई हिल्सले चाहिँ, र यो थियो डिसएडभान्टेज होइन. मलाई लाग्छ तपाईँहरूले अब यो सुनिसक्नु भए पछाडि चाहिँ अलिक सोचेर लाउनुहुन्छ होला हिल्सहरू होइन. र सधैँ लाउनुहुन्थ्यो भने कहिलेकाहीँ लाउनुहोस्, कहिलेकाहीँ लाउँदा केही हुँदैन, कहिलेकाहीँ लाउनुपर्छ त अब आफूलाई पनि राम्रो देख्नु मनपर्छ नि होइन. र त्यो कहिलेकाहीँ लाउनुहोस् तर सधैँ चाहिँ नलाउनुहोस् किनभने यसले तपाईँहरूलाई पछाडि फ्युचरमा साइड इफेक्ट गर्छ, ब्याक पेन गर्छ र फुटमा इन्जुरी हुनसक्छ पछाडि. यो थियो डिसएडभान्टेज.
मलाई मलाई त्यो हिल्स लाउँदाखेरि ब्याक पेन हुन्छ भन्दाखेरि होइन, मलाई चाहिँ हेड पेन पनि हुन्छ जस्तो लाग्यो टाउकोमा.
हेड पेन चाहिँ किन हुन्छ जस्तो लाग्यो
मलाई चाहिँ, त्यो अग्लो हिल्स भयो भने अलिकति ओह्रालोमा हिँड्नु पर्यो भने अगाडितिर लड्यो भने टाउको त टाउको पहिला गएर ठोकिन्छ
होइन. यदि तपाईँको वेटहरू ठिकैको छ भने त खासै त्यस्तो प्रब्लम हुँदैन जस्तो लाग्छ होइन. तर अब वेट म जस्तै मोटी मोटी त्यसमाथि हाइट पनि नभएको होइन, त्यस्तो लगायो भने चाहिँ अब पक्कै पनि त्यसले असर गर्छ. र त्यसले चाहिँ किन खुट्टामा प्रेसर गर्छ नि त होइन, आफ्नो वेट हुन्छ. अनि त्यो सानो हिल्सको भरमा हिँड्दाखेरि त पक्कै पनि त्यो त अब प्रेसर भइहाल्छ नि खुट्टामा.
बडी बडी मोटो छ भने त फेरि
हिल्समा भाँचिन्छ र हिँड्न अब कहाँ जानु आँट्नु भएको हुन्छ त्यो क्यान्सल गर्दा हुन्छ र त्यस्तो हुन्छ. र सो अबदेखि चाहिँ विचार गरेर लगाउनुहोस् हिल्सहरू होइन. निकै टाढो हिँड्नुपर्ने छ भने त्यस्तै खालको बाटो र लामो बाटो हिँड्नुपर्ने छ भने सोचेर लाउनुहोस् हिल्स लाउनुहुन्छ कि एकदम कम्फर्टेबल खालको सुज लाउनु नै तपाईँहरू चाहिँ प्रिफर गर्नुहुन्छ.
नर्मली नर्मली मैले देखेको चाहिँ हिल्स भनेको चाहिँ स्पेसल ओकेजनतिर होइन, मानिसहरूको ग्यादरिङमा पार्टीतिर होइन, रिचुअल्स ओकेजन्सहरूमा वेडिङ्सको टाइममा होइन, विवाहको बेला त्यस्तोमा लाउने हो अलिकति फेसनेबल देख्नको लागि होइन. सायद अब गाडीमा हालेर लिएर जाने अनि मलाई ठ्याक्कै ओर्लिने खेरमा लगाएर एकछिन लाउने.
म पनि प्रायः जस्तै एकचोटि चाहिँ मेरो स्कुलको फर्मल थियो होइन, स्कुलको फर्मलमा चाहिँ अब हिल्स त अब सबै आफू त त्यसै पनि हो छ, नलाउँदाखेरि त झनै हुन्छ. अब त्यतिखेर त सबैले लगाएर नै आउँछ होइन, नलगाउने त कुरै भएन. र मैले पनि अब लगाउन त अलिक अलगै हुँ भनेर लगाएको थिएँ अनि त्यतिखेरै गाडी पनि कुदाउनु पर्ने भयो. त्यो गाडी कुदाउनु पनि त अप्ठ्यारो हुन्छ हिल्स लाउँदाखेरि त होइन. र हिल्स खोले अनि त्यो हिल भएको सेन्डल खोलेर चाहिँ एकदम कम्फर्टेबल सुज लगाएँ. र गाडी कुदाए ड्रेसमा छ, गाडी कुदाए जेलसम्म चाहिँ सुज लगाइरहेको छु. र त्यहाँ पुगिसकेपछि खोल्यो अनि सेन्डल लगाएँ. हजुर, त्यसो गर्दाखेरि पनि हुन्छ नि होइन. यदि तपाईँहरूलाई हिल्स लगाएर त्यस्तो पार्टी हुँदै जानु मन छ भने र त्यस्तो गर्नु मन छ भने तपाईँहरूले त्यसरी प्रिफर गर्नुहोस्. त्यसले चाहिँ तपाईँहरूलाई राम्रो पनि देख्छ र त्यसले धेरै बेर पनि उयो गर्नु भएन. तर फेरि ड्राइभिङ गर्दाखेरि पनि हिल्स लगाउनु भन्दाखेरि अलिक डेन्जरै हुन्छ होइन. र मलाई चाहिँ त्यस्तो लाग्छ.
साथीहरू तपाईँले सुनिहाल्नुभयो युनिसाको यो निकै राम्रो टिप्स. अब तपाईँ नै छान्नुहोस् कतिखेर हिल्स लाउनुहुन्छ, लाउनुहुन्छ तपाईँ कतिखेर लाउनु चाहनुहुन्न होइन, त्यो ओकेजन हेरेर समय हेरेर मिलाएर हिल्स लाउनु होला.
समय हेरेर कहिले काहीँ धेरै मात्रामा युज गरेको भन्दाखेरि पनि कम्ती मात्रामा होइन, कहिले काहीँ त्यस्तो रुचि युज गरेको नै राम्रो हुन्छ.
अब हिल्सको यो जानकारी पछि म अर्को गीत बजाउन खोज्दैछु यहाँनिर, आधुनिक गीततर्फ लाग्दैछु म है. निकै चर्चित आधुनिक गायक रामकृष्ण ढकालको ओह्राली लागेको हरिणको चाल भयो.
छलगर्यो मायाले
छल गर्यो मायाले भन्ने यो निकै मिठो रामकृष्ण ढकालको स्वरमा तपाईँलाई हामीले आधुनिक गीत सुनायौँ. अब चाहिँ हाम्रो सिनियर्सको कथा सुन्ने बेला आएको छ होइन. वेन आई वाज यङ भन्ने हाम्रो सेक्सन अन्तर्गत हामी हाम्रा कम्युनिटीका धेरै सिनियर्सहरू पुराना पुस्ताका व्यक्तिहरूसँग उहाँको जीवन भोगाइका युवा जमानाका कथाहरू सुन्छौँ हामी. आज हामीले लिएर आएका छौँ इन्द्रमाया गुरुङ. 96 वर्षे इन्द्रमाया गुरुङको यो कथा हाम्रो साथी लोकसभासँग भएको भलाकुसारीका आधारमा.
आमा म नमस्कार गरेँ तपाईँलाई. हजुर,
तपाईँलाई थाहा छ कति उमेर हुनुभयो तपाईँ?
म 80 र अब 15 थिएँ नि, अब यो असार गरे असारदेखि 16 लाग्छ।
भनेपछि 80 र 15 अथवा 16 भनेको 96 वर्ष अति पुग्नु भयो।
हजुर।
तपाईँको नाम के होला?
मेरो इन्द्रमाया
गुरुङ। भन्नुभयो 80 र 15-16 वर्ष जोड्दाखेरि त 96 वर्ष पुग्नु भयो। यसो तपाईँका सानो बाल बच्चा हुँदाखेरिको कुरा गरौँ, तपाईँको दिनका कुरा गऱ्यौँ भन्दै सम्झिनुहुन्छ अलिअलि?
खै अलिअलि एउटा दुरा त सम्झिन्छ
होला। कहाँ कुन ठाउँमा जन्मिनु भयो?
हामी सुकिममा
जन्मियौँ।
हजुर।
सुकिमका कति कुराहरू थाहा छ तपाईँलाई?
सुकिमको कुरा सबै थाहा छ।
भन्नु नि त एक दुईवटा कुरा।
सुकिममा जन्म भयो, पारमा बिहे गरेर लग्यो। पारदेखि फेरि आएर सुकिममा बस्यो। सुकिममा बस्दाखेरि दुई बहिनी छोरी जन्म्यो सुकिममा। पारमा दुई एक बहिनी छोरी एक भाइ छोरा जन्म्यो। अनि त्यहाँदेखि भोटाङ आयो।
सुकिममा बस्दाखेरि तपाईँ त्यहाँ जन्मिनु भयो, सानो नानी हुँदाखेरि तपाईँ सानो नानी सम्झिनु नि, त्यतिखेर के गर्नुहुन्थ्यो? गट्टी खेल्ने, गाई बस्तु हेर्ने, घाँस काट्ने, के काम हुन्थ्यो तपाईँको?
अब सानोमा बालखामा त के गर्थ्यो, खेल्थ्यो बस्थ्यो होला।
कस्तो खेल्नुहुन्थ्यो, के खेल्नुहुन्थ्यो?
अब उति बेला जोनीमा के थियो, नानी खेलाउँथ्यो। नानी खेलाउँथ्यो, नानीहरूलाई खाना दिन्थ्यो, मैलाहरू सोर्थ्यो, अनि यसो ढुङ्ग्रो दिन्थ्यो, पानी ओसार्नु भन्थ्यो, खोलाबाट पानी धाराबाट ल्याएर गाग्रीमा खन्यो हुन्थ्यो, हो त्यस्तै काम गर्थ्यो।
अनि बिहे चाहिँ तपाईँको त्यहीँ हुँदैखेरि भएको?
त्यहीँ हुँदै भएको,
सिक्किममै हुँदाखेरि।
सिक्किममै।
ए, सिक्किममा कुन ठाउँमा भन्ने थाहा छ?
सर्जोङमा।
ए, अनि बेहुलो भनौँ न केटा कहाँबाट माग्न गयो कि कताको बेहुल?
च्याङथाउ।
ए, नेपालबाट?
पाँच नम्बर नेपाल।
नेपालबाट गयो। तपाईँलाई के पहिले नै देख्नु भएको थियो या?
मेरो फुपूको छोरा, फुपो मामा छोराछोरी बिहेबारी गर्छ नि त उहिले।
हजुर हजुर।
हो त्यसरी मेरो फुपो उहाँ लानाले गर्दा फुपूको छोरालाई मलाई दिएको।
ए, त्यसरी दिएको। अनि त्यो जस्तै बे गर्न आउँदाखेरि देखेर बे गर्छन्, अहिले त पुरा लभ गर्छन्, सुन्नु भएको छ नि लभ गर्छन् भन्ने कुराहरू, एकअर्कामा माया गर्छन् भन्ने कुरो होइन? कस्तो त्यतिखेर त्यस्तो हुन पायो, माया गर्ने कुरो भयो?
बेहुला त देखेन, बेहुला भएर आउँदा देखेको।
त्यतिखेर
बेहुलाले पनि बेहुली देखेन, मैले पनि बेहुला देखेन, ऊ बिहे गरेपछि बेहुला बेहुली भएपछि देख भयो।
अनि त्यतिखेरको कुरा गर्दैछौँ हामी। अनि त्यो त्यतिखेर कति उमेर हुनुहुन्थ्यो होला, सम्झिनुहुन्छ?
म 15 बिहे गरेँ।
ए, 15
हेर, 14 वर्षमा भुइँचाल आयो ठुलो, 90 सालको।
हजुर हजुर।
त्यति बेला म 14 वर्षको थियो अरे, तर दाउरा टिपेर ल्याएर अघिल्लामा खाजा बनाएर खानु भनेर आगो फुकेर हाँडी बसा, हाँडीमा भुट्थ्यो मकै। आमा खोलमामा मकै झिक्नु जान्थ्यो, त्यति बेला खोलमामा लाउँथ्यो मकै, जान्दा भुइँचा लायो। त्यो साल म 14 वर्ष पुग्यो भन्थ्यो मेरो आमाहरूले, अनि आगुन जस्तो 15 वर्ष मेरो बिहे गरेको।
अनि त्यो भुइँचालो आउँदाखेरि घरमा त्यो पुरै हल्लायो, दुरुरु हल्लायो, कस्तो के सम्झिनुहुन्छ?
सबै हल्लाए नि। अनि बाहिर निस्किँदाखेरि मेरो माइला भाइले नानी बोकेको थियो, माइली बहिनी, त्यो लिएर झऱ्यो, साइला भाइ चाहिँ मेरो गुनेमा लटपटिँदै झऱ्यो, बाहिर निस्क्यो। आमा चाहिँ ए आगो मार, आगो मार, आगो मारे, राम्रो राम्रो राम भन्दै खोलमा भत्काउन आँट्यो, यतिकै लडा
पुरै त्यो कोक्रो हल्लाए जस्तै हल्लियो खोलमा।
पुरानी गाई बस्तु दङ दङ कुटेर, कता ढुङ्गा मुढा लडेर, कता के भयो भयो नि।
गाई बस्तुको कुरा गर्नुभयो नि, कति थिए, कस्तो धेरै थियो गाई बस्तु, कस्तो थियो त्यतिखेर?
गाई बस्तु हाम्रो साह्रै धेर थिएन, 10-12 थियो, भेडा थियो, भेडा गोठ चाहिँ कहाँ थियो कुनै, बाबुहरू भेडा गोठमा थियो।
तपाईँ नि गोठतिर जानुभयो, गोठतिर जाने बस्ने ओर्ने?
अब भेडा गोठमा जान्थ्यो, बाबुहरूले उन मर्थ्यो, रक्सी बोकेर लग्यो उन टिप्न जान्थ्यो बोजू म ल उन टिप्न जानुपर्छ भन्थ्यो बोजूले अनि जान्थ्यो बाबुले भेडा मर्थ्यो
अनि त्यो भेडा हेर्न जाँदाखेरि गाई चराउन जाँदाखेरि गीतहरू गाउने ओर्ने गर्नुहुन्थ्यो गर्नुहुन्न थियो
गाउँथे नि नानी गीत के उहिले गीत कति आयो कति आयो कति गीत गायो
त्यो जवानीको गीत आउँछ अलिअलि सम्झिनुहुन्छ कुनै कुनै
एउटा दुवटा सम्झिन्छ
एउटै सम्झे पनि भनिदिनु नि त ल यत्रो कार्यक्रम सुन्नेलाई होइन अब एकैचोटि तपाईँ त्यो जवानीमा फर्किनु एकैछिन सम्झिनु त्यो दिन सम्झेर चाहिँ ल सम्झेर चाहिँ एकचोटि गाइदिनु त ल
गीत गाउने मेरो स्वरै छैन
स्वर त अब भने नि मैले अब 96 वर्षको तपाईँ हुनुभएको छ हामीसँग यति मजाले गफ गर्दै हुनुहुन्छ अब हामीले तपाईँको स्वर राम्रो सोच्न थाल्यौँ भने त भयो त अनि तपाईँले त ठ्याक्क जस्तो अहिले गाउन सक्नुहुन्छ त्यस्तै गाउनुहोस् न
अब गीत त यहाँ मनमा आउँछ मुखमा आउन सक्दैन स्वर पुग्दैन के भनेर गीत गाउनु कसो
भनेर तपाईँ गाई भेडा बाख्रा चराउन जाँदाखेरि गाउनुहुन्छ नि
हामीले त गीत गाउँथ्यो फुलेर फुल्यो भन्छ त्यही जिउमा त यहाँ मन त्यतै भनेर गीत गाउँछ
खतरा गाउनु हुँदो रहेछ नि त जिउ यतै मन्ची त्यतै भनेपछि माया प्रीतिका गीत त खतरा गाउनु हुँदो रहेछ नि त्यतिखेर
मसाला पनि रोडी भए पो यो गरी माया म मात्रै कति गर्नु दोरी भए पो
होइन गीत त साह्रै मजाले पो गाउनु भयो तपाईँ भन्दै हुनु
गीत त उहिले गायो तर आधेल आउँदैन नानी यहाँ छ मुखमा आउँदैन
र पनि आयो नि हो यतिको गाउनु त धेरै राम्रो नि त अनि धेरै राम्रो सुनाउनु भयो तपाईँले त्यतिखेरको गीत अहिले सम्झिँदै सुनाउँदै हुनुहुन्छ अनि त्यो रमाइलो भयो त्यतिखेरको दिनहरूमा नि कुनै यस्तो कुरा सम्झिनुहुन्छ तपाईँलाई चाहिँ सम्झिरहने कुराहरू हुन्छ नि जस्तै कुनै राम्रो कुराहरू अथवा कुनै नराम्रो घटना भएको तपाईँको जीवनमा त्यस्तो केही सम्झिनुहुन्छ आमा
अब बिहे गरेर अब फेरिदेखिको कुरा ल्याउन
हजुर
बिहे गरेर लग्यो अब त्यति बेला अलिक सम्मसिनै छ भनेर मैतालो राख्थ्यो मैतालो पठाएपछि अर्को घरमा पुग्यौँ हामी अनि छोराछोरी भयो छोराछोरी भएपछि जेठा छोरा जन्मिएको 6 महिनामा छुट्याइदियो सासू ससुराले भिन्दै बस्यो अनि 2 वर्ष बस्यो त्यहाँदेखि सकेन अब जगादेखि पुरा छैन घरको लोग्ने मान्छेले अलि यस्तो के गर्नु नजान्ने अनि मै त आएर मैतीको छेउमा बस्यो त्यहाँ जग्गा किनेर घर बनाएर बाबु मैतीहरूले सिक्यो अनि त्यहाँबाट 2 छोराछोरी जन्मेपछि त्यहाँ सुकिममा गएर बस्यो सुकिममा गएर बसेपछि 3 जन्मियो 3 जन्मेपछि भोटाङ आएको
भुटानतिर अब छिर्नु भयो है भुटानमा निकै साल बस्नुभयो
5 साइले छोरी जन्मेको भन्छ 1.5 वर्ष बोकेर ल्याएको
उहिलेकै कुरो भइहाल्यो नि त भुटान आउनुभयो भुटान आएपछि पनि फेरि खेतीपातीहरू नै गर्न थाल्नुभयो गाई गोठहरू
भुटानमा आएपछि छोराछोरी नि बढ्दै गयो ढाल फाल हान्यो चारदामी जग्गा पायो त्यति बेला खोला जिङमिन अनि ढाल फार गऱ्यौँ खेत बनायो बारी बनायो वस्तु पाल्यो छोराछोरी बढ्दै गएपछि वस्तु हेऱ्यो काम गर्नु लायो काम गर्यो त्यति बेला स्कुल छैन मैले हामीले छोराछोरी पढाउन सक्यौँ
अनि भुटानमा के काम गरेको यसो बाटो खन्न ओर्न जान्थे नि तपाईँको श्रीमान पनि जानुहुन्थ्यो कि बाटो खन्ने ओर्ने काम के
मेरो श्रीमान पनि बाटो खन्नु गयो मेरो जेठा छोरा बुहारी त्यही हो जेठा छोरा पनि बाटो खुल्न झारलाङ्गी गएको त्यो फिन्चुलिङदेखि उँभो बाटो सबै हाम्रोहरूले खुनेको हो नि त अब नेपालीहरूले अनि त्यहाँ बाटो खुल्न जाँदाखेरि कताको भिर बाँडे पुतली भिर हो कि कहाँको भिरमा सँगैको साथी हाम्रै गाउँ बस्ने बाहुनको छोरा एउटा थियो अरे सबै ढुङ्गाले बोकाएर लग्यो अरे अब त्यो बलस्टी आँदा ढुङ्गा खङ्गला घुङ्ग भएको थियो अरे कि अनि खुन्दै जाँदा त माथि भएर होरेर आएर लगिहाल्यो अरे. मेरो छोरा मेरो भाइ त अब के गरौँ कसो गरौँ भने भयो अरे. छुत्त भागेर आश्रम पोसेर बसेछ. छैन मऱ्यो छैन भन्यो न माऱ्यो न छ भनेर सोद्धा सोद्धा पाँच छजना केटाहरू भागेछ. अनि एउटा केटा आइपुगेपछि असारमा कहाँ छ साथीहरू भन्दा फल्न ठाउँ छ भनेर मेरो भाइ साइला र एउटा राई मित भाइ उसको पनि भाइ हर हाम्रो नानीहरूसँगै थियो गएर यो कुलकुले भन्ने देखि मुनि तल त्यहाँ बसेको रहेछ अरे त्यहाँदेखि ल्यायो. त्यो भटाङ बाटो नि त खुनेको नि हौ नानी
छोरामा त्यत्रो काम गरियो होइन खन्यो बस्यो घर बनाइयो खेतीपाती छोरा छोरी यताउता सबै थोक जोडिसक्यो अनि भुटान छोड्नु पर्यो. आउँछ याद कतिको आउँछ भुटानको
के गर्छ नानी सोब्जा छ नि रातमा नि सम्झ्यो दिनमा नि सम्झ्यो वस्तु सम्झिन्छ गाई सम्झ्यो बाख्रा सम्झ्यो खेती सम्झ्यो.
इन्द्रमाया गुरुङ उहाँले बाख्रा सम्झिने हुन्थ्यो खेती सम्झिने हुनुहुन्थ्यो. युनिसाले बाख्रा सम्झेको छ कि छैन
सम्झेछ हाम्रो क्याम्पको
क्याम्पको मात्रै है
भुटानमा त अब केही थाहै छैन उहाँको चाहिँ सम्झेको
भनेपछि अब जसरी तिमीले यो कथाहरू हाम्रो सिनियर्सको कथाहरू भुटानको मसी उहाँहरूको यो यङ एजको कथा सुनेर भुटानको इमेज कस्तो छ होला जस्तो लाग्छ त्यो इमेज बनायो नि कथाबाट बनाउने इमेज.
मलाई चाहिँ एकदमै अब बाख्राहरूको कुरा गर्छ होइन घाँस काट्नु गएको र बाँसुरीहरू बजाएको के सुन्दाखेरि चाहिँ जङ्गलै जङ्गल जङ्गलै जङ्गल डाँडाहरू भएको होइन त्यस्तो छ जस्तो लाग्छ एकदम बस्ती जङ्गलहरू भएको
त्यस्तै छ सायद त्यस्तै छ होइन जस्तो मेरो गाउँबाट जङ्गल पुग्नलाई हिँड्दाखेरि आधी घन्टामा जङ्गल पुगिन्थ्यो होइन किनभने बिहान गाई निकाल्यो दिनभरि गाई चराउने भनेको जङ्गलमा हो त्यो भन्दाखेरि जङ्गल नजिक भएन अनि
जङ्गल उहाँ चाहिँ गाई चराउनै पर्ने जसले पनि
अब त्यो चाहिँ के भन्नु व्यवसाय त्यस्तो हो क्या अब यहाँ चाहिँ जागिर गर्नै पर्ने भन्ने हुन्छ नि अब जागिर गर्न अनि के हुन्छ इन्कम छैन खाने केले होइन अब गाउँमा भनेको चाहिँ जसको धेरै ट्रेडिसनल हेर्दा जसको धेरै गाई हुन्छ ऊ धेरै धनी होइन गाई गोरु धेरै भयो भने गोठ राख्यो भने झन् धनी
होइन त्यहाँबाट चाहिँ इन्कमिङ सोर्स भएको कारणले.
अब श्रोताहरू समयले निकै डाँडो काटेको छ मसँग दुईवटा सूचना छ म दुईवटा सूचना भनिहाल्छु. एउटा सूचना छ आगामी शुक्रबार बासाले फन्ड रेजिङको लागि बार्बिक्यू गरिरहेछ. बार्बिक्यू गर्ने स्थान रहेको छ 252 चर्चिल रोड प्रोस्पेक्ट. यो चाहिँ प्रोस्पेक्टको बर्निङ स्टोर्स अगाडि हो. जुलाईमा हुने सकर टुर्नामेन्टको लागि फन्ड रेजिङ प्रोग्रामको लागि यो सजेज एन्ड सिजल्स सेलिङ भइरहेछ. समय बिहान 9 बजेदेखि 4 बजीसम्म मिति शुक्रबार भनेको 14 जुन. तपाईँ पनि आएर सहभागी हुन सक्नुहुन्छ. तपाईँ पनि सहयोग गर्न सक्नुहुन्छ बेच्नलाई सहयोग गर्न सक्नुहुन्छ किनेर अलिकति आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ. त्यसपछि अर्को सूचना हामीलाई हाम्रा कम्युनिटी मेम्बर बलराम भट्टराईजीले पठाउनु भएको छ. यो चाहिँ सल्सबरी हाई स्कुल एडलेड सेकेन्डरी स्कुल अफ इङ्ग्लिस र अस्ट्रेलियन रेफ्युजी एसोसिएसनको संयुक्त कार्यक्रम अन्तर्गत रहेको छ. कार्यक्रम अस्ट्रेलियामा शिक्षा प्रणालीबारे जानकारी दिने भन अभिभावकहरूलाई जानकारी दिने एउटा सेसन रहेछ. यो सेसन चाहिँ शनिबार जुन 15 तारिक परेको रहेछ बेलुका 2 बजेदेखि बेलुका होइन अपराह्न 2-4 बजेसम्म स्थान सल्सबरी हाई स्कुलमा पर्ने रहेछ. यो चाहिँ 14 फोर्ले ग्रुप सल्सबरी नर्थ मा रहेछ. त्यसपछि अर्को कार्यक्रम यो पहिलो कार्यक्रमको प्रस्तुता जुली प्रेसर एडलेड इङ्ग्लिस सेकेन्डरी स्कुल अफ एडलेड सेकेन्डरी स्कुल अफ इङ्ग्लिसको प्रिन्सिपल अथवा भनौँ न उहाँले चाहिँ प्रेजेन्टेसन गर्नुहुने रहेछ. त्यसपछि यही मात्रै रहेछ म अर्को पनि कार्यक्रम छ भनेको एउटा मात्रै रहेछ. त्यसमा चाहिँ तपाईँ जान सक्नुहुन्न भने तपाईँको लागि बसको व्यवस्था गरिएको छ. बिहान होइन अपराह 1:15 बजे एलिजाबेथ भेलबाट स्टप नम्बर 45 जोन राइस एभेन्यूबाट गाडी चल्ने रहेछ चर्चको नजिक, त्यहाँ जान सक्नुहुन्छ गाडीमा जानलाई। त्यसपछि 31 सल्सबरी सेन्ट्रल लिङ्कको अगाडिपट्टि गाडी लाग्ने रहेछ। त्यसपछि 1:45 सल्सबरी नर्थ बागस्टर रोडमा गाडी राख्ने रहेछ कोल्ड स्टोर अगाडि, त्यहाँ गएर पनि तपाईँले गाडीमा जान सक्नुहुन्छ। यो थियो सूचना, सामाजिक सूचना। अब म समय छोटो छ, म तपाईँलाई भुटानको अपडेट चट्ट भनिहाल्छु है, युनिस अघिदेखि कान ठाडो पारेर सुनिनु पर्खिरहेको छ, म धेरै भन्न भ्याउँदिनँ होला। गासाको भोटर्स, गासा जिल्लामा टोटल भोटर्सहरू 1835 छ। दुईवटा चुनाव क्षेत्र छ, पहिलो चुनाव क्षेत्र गोङको लायामा पिडिपीको दाम्चो दोर्जी जो चाहिँ पहिलाको एटर्नी जेनरल हुनुहुन्थ्यो भने अहिलेभन्दा अगाडिको संसदमा पनि उहाँ चुनिनु भएको थियो, दुईवटा एलएलबी एलएलएम गर्नुभएको छ। डिपिटीको खाण्डु दोर्जी खाण्डु भने उम्मेदवार हुनुहुन्छ। त्यसपछि लुनानामा डिपिटीको किन्ले दोर्जी हुनुहुन्छ भने पिडिपीको पेमा ड्रुक्पा। यो गासा चाहिँ दुईवटै पिडिपीले जित्ने सम्भावना छ भनेर भुटान अब्जर्भरले लेखेको छ। त्यसपछि हा जिल्लामा जोमा हा जिल्लामा पनि दुईवटा चुनाव क्षेत्र छन्, पहिलो चुनाव क्षेत्र जी कात्सोसुमा डिपिटीको डाक्टर गादो छिरिङ हेल्थ सेक्रेटरी हुनुहुन्थ्यो उहाँ पहिला, र मन्त्रालयमा भ्रष्टाचारको आरोपमा उहाँ निक्लिनु भएको थियो। त्यसपछि पिडिपीको उम्मेदवार किन्ले ओम, अर्को क्षेत्र भनेको हाको सोम्बारेखाको पिडिपीको उम्मेदवार छिरिङ तोप्जी जो चाहिँ पार्टीको प्रेसिडेन्ट हुनुहुन्छ र अघिल्लो संसदमा विपक्षी दलको नेता हुनुहुन्थ्यो उहाँ। डिपिटीको उम्मेदवार दागो छिरिङला हुनुहुन्छ। यसो अवस्था हेर्दाखेरि भुटान अब्जर्भरले लेखेअनुसार चाहिँ हा पनि पिडिपीले नै जित्ने सम्भावना बढेको छ। यसरी हेर्दाखेरि चाहिँ गत संसदको भन्दा यो संसदमा पिडिपीको उम्मेदवारहरू बढी आउने देखिँदैछ सम्भावनाहरू। हामी अर्को साता भुटानको अपडेट र अरू खुराकहरू लिएर आउने नै छौँ। आजको लागि बिदा माग्ने होइन युनिसा?
हजुर, समय सकिन लागेको छ, बिदा त पक्का नै माग्नुपर्छ।
अब जाँदा जाँदै तपाईँलाई हामी एउटा पुरानो रोमान्टिक पूर्वेली भाका छोडेर जाँदैछौँ, अरुण उपत्यकाको। यो सुन्दै गर्नु होला, अर्को साता 1 बजे तपाईँसँग भेट हुनेछ। नमस्कार।